بسم الله الرحمن الرحيم. لا حول ولا قوة إلا بالله العلي العظيم. حسبنا الله ونعم الوكيل، نعم المولى ونعم النصير، وبه نستعين، وهو خير ناصر ومعين. والعاقبة للمتقين، والجنة للموحدين، والنار للعاصين. والصلاة والسلام على أكرم الأنبياء والمرسلين، حبيب إله العالمين، العبد المرتضى، والنبي المجتبى، والرسول المصطفى، سيدنا ونبينا وشفيع ذنوبنا وطبيب نفوسنا ومولانا بالقاسم محمد. وعلى آله الطيبين الطاهرين المعصومين المظلومين، سيما بقية الله في الأرضين، الذين أذهب الله عنهم الرجس وطهرهم تطهيرا. رحمة الله على محبيهم، واللعنة الدائمة على أعدائهم أجمعين. بسم الله الرحمن الرحيم. يا فاطمة الزهراء، يا بنت محمد، يا قرة عين الرسول، يا سيدتنا ومولاتنا، إنا توجهنا واستشفعنا وتوسلنا بك إلى الله، وقدمناك بين يدي حاجاتنا يا وجيهة عند الله. اشفعي لنا عند الله يا وجي أتى عند الله. اشفعي لنا عند الله. تلك الصلوات بيد محمد وعلى محمد. یا علی، آپ تمام مومنین کی جانب سے حضرت حجت کی خدمت میں ان کی جدہ ماجدہ کی شہادت کی تعزیت پیش کرتے ہیں. اللہ تعالیٰ آپ کے اور ہمارے غم کو اہل بیت علیہ السلام کے غم میں اور سیدہ کونین کے غم میں مزید بڑھا دے. شہادت کا دن ہے، عاشور سے کم نہیں ہے بلکہ بڑھ کر دن ہے. حدیث امام کے مطابق عاشور سے سخت تر دن ہے. لیکن کل کی جو گزارشات ہیں اسے میں مکمل کر دوں گا، اور کوشش کروں گا کہ زیادہ وقت کچھ مصائب کے لیے ہو سکے اور اس کے بعد ماتمداری کے لیے رہ سکے. لیکن ابتدا میں جو ہمارے کچھ جذبات ہیں، ظاہر ہے کہ اس کے اظہار کے لیے ہم بات کہنا چاہیں گے کہ سیدہ کونین کا جو شکستہ پہلو ہے، اس پر کتنے بے شمار مرثیے لکھے گئے ہیں، لا تعداد مجالس ہوئی ہیں، اور اسی شکستہ پہلو کے وسیلے اور واسطے سے آئمہ علیہ السلام کے ہاں جب تشریف لے جائیے تو بڑی تاکید ہے کہ اس وسیلے سے خاص دعا مانگی جائے اپنی سخت ترین حاجت کے لیے. اور حضرت حجت کو بھی جب پکارا جائے تو یبنا زہرا ادرکنی کہہ کے پکارا جائے، اے زہرا کے فرزن ہماری مدد فرمائیے گا. اور جیسے کہ کتنے ہی علماء کے واقعات میں اور مومنین کے واقعات میں کہ جب وہ آئمہ علیہ السلام کے حرم میں پہنچے اور دعا قبول نہیں ہو رہی تھی کسی بھی مصلحت سے، تو انہیں حکم یہ دیا گیا کہ سیدہ کونین کے وسیلے سے امام کی خدمت میں دعا پیش کی جائے، اس لیے کہ یہ وہ وسیلہ اور واسطہ ہے کہ جسے مولا رد نہیں کرتے. اور یہ بھی میں عرض کرنا چاہتا ہوں کہ بہت اہم بات ہے یہ، اور فرمائیے گا کہ آج تک، حتیٰ یہ کہ کتنے ہی ایسے جو نان مسلمز ہیں، جرمن ایک فیملی کا واقعہ ہے کہ جب ان کے ہاں ایک سیدانی کام کرتی تھی، وہ کرسچن تھی وہ فیملی، اور उनकी बेटी का एक्सीडेंट हो गया था और उन्होंने बहुत से तबीबों को दिखलाया, आज से तकरीबन 25 साल पहले की बात है, बहुत से तबीबों को दिखलाया। ये आयतुल्ला मिलानी के पास कुछ जर्मन फैमिलीज आई थी और उन्होंने कहा था कि हम शिया होना चाहते हैं, मजहब अहले बैत को कबूल करना चाहते हैं। और उस वक्त उन्होंने सवाल किया कि क्या वजह है कि आप मजहब अहले बैत को कबूल करना चाहते हैं, और उन्होंने उस वक्त ये कहा कि हम इसलिए आपकी खिदमत में आए हैं कि हमारी बेटी के साथ ये वाकया पेश आया था कि उसका एक्सीडेंट हो गया और उसमें उसका पसली यानी उसकी जो पहलू था वो शिकस्ता हो गया, पसलियां टूट गई। तो हमने बड़े तबीबों को दिखलाया, जिस्म की किसी और हिस्से की अगर हड्डी टूट जाए तो जुड़ सकती है, लेकिन अगर पसलियां टूट जाए किसी की तो सारी जिंदगी फिर उसे तकरीबन उसी तरह से रहना पड़ता है। और हम जब बिल्कुल मायूस हो चुके थे तो हमारे घर में एक सैदानी थी जो हम नहीं जानते थे कि उनका खास मजहब क्या है, वो किस फिक्र की है, लेकिन एक मरतबा उस सैदानी ने हमसे ये कहा कि आपने दुनिया के सारे तबीबों को दिखला दिया है, तो क्या आप चाहते हैं कि एक तबीब जो मैं भी जानती हूँ उनसे अपना इलाज करवाएं। और उन्होंने पूछा कि क्या आप कौन से तबीब हैं, और उसके बाद कहते हैं कि मैं वो सैदानी ये बयान करती हैं कि मैं हुजरे में एक तरफ गई, मैंने उनसे ये कहा कि वो तबीब उनके यहाँ किसी के पास जाने की जरूरत नहीं है, वो खुद चलकर आपका इलाज करने के लिए आएंगे, बस आपने या जहरा कहकर उन्हें खुलूस के साथ पुकारना है। और हम जानते भी नहीं थे कि वो या जहरा कौन है, वो बीबी जहरा वो कौन है फातिमा। बस उन्होंने ये कहा कि इतना याद रखिएगा जैसे आपकी बेटी की पसलियां टूटी हैं उनकी भी एक बार पसलियां टूटी थी इस तरह तारीख में। और उसके बाद तड़प तड़प कर कहते हैं कि हमने या फातिमतु जहरा या फातिमतु जहरा कहना शुरू किया। या आगा मिलानी ने एक बहुत बड़े जय्यद आलम दीन है और बल्कि मुश्तहिद लेवल के आलम दीन है, उन्होंने अपनी किताब में अपने स्टूडेंट्स को भी ये बयान किया है और लिखा है उसमें। तो उसके बाद कहते हैं कि हमने वो सैदानी ये बयान करती है कि मैं हुजरे में एक तरफ कोने में गई और मैंने कहा कि ऐ परवरदिगार मैंने सैयद कौनैन की इन्हें राह दिखलाई है और बीबी से कहा कि मैं आपकी औलाद में से हूँ, आप मेरी इज्जत की लाज रख लीजिएगा कि इन्हें शिफा नसीब हो जाए। और दफअतन एक अचानक नूर बुलंद हुआ उस उजरे में और कहते हैं किसी को कुछ नजर ना आया, लेकिन वो जो खातून थी कि जो जख्मी थी उनसे किसी बीबी ने आकर कहा कि तुम उठ जाओ। तो कहती हैं कि मैं उठना चाहती थी, मैंने कहा मेरा पहलू शिकस्त है मैं नहीं उठ सकती। तो उस बीबी ने कहा मैं फातिमा तो जहरा तुम्हें हुक्म देती हूँ तुम बुलंद हो जाओ। और जैसे ही उन बीबी ने ये हुक्म दिया तो कहती है कि मैं अपने मकाम से उठी और ऐसा कि जैसे मेरा पहलू ठीक हो चुका था और हर घर में घर के हर फर्द की जबान पर या जहरा की सदा थी। और फिर हमने उस खातून से मालूम किया कि ये बतलाओ कि ये कौन है फातिमतु जहरा जिनके लिए तुम कह रही हो कि उनका पहलू शिकस्ता हुआ था। और मैंने उनके सामने बीबी के मसाइब पढ़े और ऐसे वो मुनकलिब हुई कि उसके बाद उन्होंने कहा कि हम ईरान जाएंगे और किसी आलिम दीन के पास जाकर इस बीबी के मजहब को कबूल करेंगे। बात वाजे हो रही है। तो ये मैं इब्तिदा में इसलिए तारे कि हम सब शहादत के दिन यहाँ पर आए हुए हैं और एक खास गम के जज्बात हैं, तो हम चाहते हैं कि उसी कैफियत में हम जारी और सारी रखें अपने आप को, जज्बात बाकी रहे इंशाल्लाह। आपकी इजाजत हो तो मैं कल की बात मुकम्मल कर दूं, शायद क्रोनोलॉजिकल ऑर्डर जो मैं समझाना चाह रहा था वो पूरी तफसील से तो शायद ना आ सके क्योंकि मुझे खुतबे का भी एक हिस्सा पढ़ना है। कल तो खुतबा आया ही नहीं था, बिल्कुल खाली तारीख आई थी कल, कुछ उसमें सवालात भी हैं उसके जवाब देने हैं और उसके बाद खुतबे का हिस्सा पढ़ूंगा। यकीनन खुतबा फिदक में से तकरीबन मैं आपके सामने दो सफ़े पढ़ना चाहूंगा और फिर क्रोनोलॉजिकल और यानी जो तरतीब थी रसूलुल्लाह की शहादत के बाद के वाकयात की उसको डे बाय डे जो अहम कुछ वाकयात हैं तीन चार वो मैं आपके सामने डेट वाइज अर्ज कर दूंगा। उसके बाद मंजिल मसाइब और दरमियान में यहाँ मसाइब भी होंगे आज फजाइल भी होंगे। आपसे गुजारिश है कि मेरे साथ रहेगा इस मजलिस में, यहाँ से वहां तक इतनी बड़ी तादाद में आप मौजूद हैं, बहक हज़रत ज़हरा सलामुल्लाह अलैहा मिल के सलावात भेजें मोहम्मद और आले मोहम्मद पर। है मेरे साथ आप इंशाल्लाह, आवाज आ रही है इंशाल्लाह वाजे। अच्छा कल जहां तक बात पहुंची थी कि बीबी पहुंची दरबार खिलाफत में और उसके बाद बीबी ने अपना हक बयान फरमाया और चार गवाह पेश किए। कल मैंने पेश कर दिया था कि अली इब्न अबी तालिब अलैहिस्सलाम को क्यों बीबी ने गवाह के तौर पर पेश किया, क्यों सलमान अबू ज़र को पेश नहीं किया। ये बहुत सारे लोग ऐसे हैं जिन्होंने ऑनलाइन भी इस मजलिस को सुन लिया जो आज नहीं थे, उन्होंने मुझे कहा भी माशाल्लाह कुछ मोमिनीन होबार्ट से तशरीफ लाए हुए थे, कुछ और जगहों से तशरीफ लाए हुए थे, तो अल्हम्दुलिल्लाह ये बात पहुंच गई। जिसका खुलासा ये था जो हमने वाकया सुनाया था कि अगर किसी की आम इंसान की बड़े से बड़े सहाबी हों उन्हें रद्द कर दिया जाए तो इंसान फासिक होता है और अली इब्न अबी तालिब को रद्द कर दे तो इंसान काफिर होता है। ये दोनों फर्क है आप जानते हैं। और बीबी ने इस पूरे मुकदमे का मकसद यह था कि दो राहे पर खड़ा कर दिया उस शख्स को कि या तो मुझे सच्चा कहो और हुकूमत छोड़ दो और या झूठा कहो और जन्नत छोड़ दो। ये बातें आ चुकी हैं कल की हद तक। अच्छा इमाम हसन और इमाम हुसैन अलैहिस्सलाम को पेश किया बतौर गवाह। यहां पर भी एक बहुत बड़ी मसलहत यही है, देखें जब कोई गवाही दे रहा होता है किसी के हक में उसे सच्चा समझ के गवाही दे रहा होता है, यानी इमाम हसन और इमाम हुसैन अलैहिस्सलाम अपनी वालदा के हक में गवाही दे रहे हैं इस बात को, तो जाहिर है कि वो सिद्दीक कुबरा है। इमाम हसन अलैहिस्सलाम सैयदा शबाब अहलिल जन्ना है। अच्छा अगर फर्ज कीजिए कि मुसलमान इस गवाही को भी ना माने तो हसन और हुसैन कौन है जो हालत नमाज में पुश्ते रिसालत पर सवार होते थे? मेरे साथ रहिएगा अगर आप मेरे साथ हैं तो। हसन और हुसैन वो हैं जो हालत नमाज में पुश्ते रिसालत पर सवार होते थे। तो अगर इन गवाहियों को भी रद्द कर दिया जाए तो जो सवार होने वाले काबिल एतबार नहीं रहे, तो जो पीछे पड़ रहे नमाज वो कहां से काबिल एतबार रहेंगे? اللهم صل على محمد وآل محمد। लेकिन मैंने आपसे ये भी कहा था कि उम्मे ऐमन की भी गवाही पेश की थी बीबी ने। उम्मे ऐमन इस फहरिस्त में क्यों है? अजीम शान बीबी है लेकिन इस फहरिस्त में क्यों है? और अगर उम्मे ऐमन है तो हजरत फिजा क्यों नहीं है? हजरत उम्मे सलमा क्यों नहीं है? हजरत अस्मा बिनत अमीस क्यों नहीं है? इसलिए कि जब ये गवाहियां रद्द हो गई, बहुत तवज्जो कीजिएगा, जब ये गवाहियां रद्द हो गई, का अली आपके शौहर है इसलिए गवाही रद्द है, हसन हुसैन आपके बच्चे हैं इसलिए गवाही रद्द है, उम्मे ऐमन की गवाही कबूल की गई थी, उम्मे ऐमन की गवाही रद्द नहीं की गई थी। ताज्जुब है, ताज्जुब है जहां अली इब्न अबी तालिब की गवाही रद्द हो जाए, जहां हसन हुसैन की गवाही रद्द हो जाए, उम्मे ऐमन की गवाही कबूल की गई। और हजरत उम्मे ऐमन की गवाही जो कबूल की गई तो फरमाया गया कि निसाब अधूरा है गवाही का, इसलिए कि एक खातून गवाही दे रही है, आप मजीद एक खातून और एक मर्द और ले आए तब आपका निसाब पूरा होगा। मैंने बात कर दी है कि सिद्दीक कुबरा से गवाह मांगना वैसे जैसे आए तथीर से गवाह मांगना है। ए मेरे साथ आप बात को जोड़ते रहिएगा। अच्छा उम्मे ऐमन को क्यों गवाही के लिए पेश किया, ये मैं अभी अर्ज करता हूं। अभी जब ये गवाही का निसाब तो खत्म हो गया तो बीबी ने फौरन एक दूसरा केस पेश किया। मैंने किया था कि ये एक केस नहीं है, दो केस है, कि अगर तुम ये कहते हो कि मेरे बाबा ने मुझे उनकी जिंदगी में हिबा नहीं किया था और ये गवाहियों को तुम रद्द कर रहे हो तो मुझे मेरी मीरास दो, मेरे बाबा से मीरास तो मिलेगी ना, मुझे उनका हक था, मुझे मीरास मिलेगी। अच्छा अगर सैयदा को मीरास मिलती तो कितनी मिलती? मीरास इस तरह से मिलती कि हुजूर की जितनी भी मिल्कियत थी उसको आठ हिस्सों में तकसीम किया जाता, आठ बराबर के हिस्से, उनमें से सात हिस्से सैयदा के थे। और कीजिएगा अगर एक शख्स का इंतकाल हो जाए और उसकी औलाद भी हो और अजवाज भी हो या जौजा हो तो सात हिस्से मिलेंगे औलाद को। अब मुसलमान कितनी भी बेटियां मान ले, रसूलुल्लाह की वफात के बाद कोई और बेटी नहीं थी सिवाय सिद्दीक कुबरा के, ये तो तय है। अगर है साहेब खुल्दे बरी तो ले आओ, फराज अर्श है उनकी जमी तो ले आओ, नबी की बेटियां अगर चार है तो बिस्मिल्लाह मुबाहिला में किसा में कहीं तो ले आओ। اللهم صل على محمد وآل محمد। है मेरे साथ आप बात पहुंच रही है? तो हुआ यह कि अच्छा ये गवाही है, गवाही रद्द हो गई का विरासत, जो मेरी विरासत है वो विरासत में बीबी को अगर विरासत मिलती तो कितने मिलती? सात हिस्से। तो जो आठवां हिस्सा था उसका क्या होता? आठवें हिस्से के नौ हिस्से मजीद होते क्योंकि रसूलुल्लाह की नौ अजवाज उस वक्त हयात थी, तो उस आठवें हिस्से के मजीद नौ हिस्से होकर नौ अजवाज में तकसीम हो जाता। बात वाजे हो रही, इस तरह से मीरास तकसीम होनी चाहिए थी। इब्ने अब्बास का एक शेर सुनाऊं, अपने अपने मनाबे से नहीं, अहले सुन्नत मनाबे से, इब्ने अब्बास रजी अल्लाह ताला अन्हो कह के उन्होंने लिखा है। शेर की वजाहत मैंने इसलिए मैंने पूछा कि सुनाऊं, आप समझेंगे खुद। यानी आठवें हिस्से में से नवा हिस्सा मिलता है एक एक जौजा को। उन्होंने शेर लिखा के तजम्मलती तबखलती वाइन इश्ती तफयलती। एक खातून के बारे में लिखा कि भाई आप खच्चर पर भी सवार हुई, ऊंट पर भी सवार हुई। एक खातून के लिए लिखा, वो आपके ऊपर है, मैं नहीं कह रहा कौन थी,
ابن عباس کا شعر ہے، وراثت سے متعلق اس میں سنا رہا ہوں، تبغ غلطی تجملتی، آپ خچر پہ بیٹھی ایک واقعہ وہ ہے، تجملتی اور اونٹ پہ بیٹھی، وائن اشتی تفیلتی، تفیلتی فیل سے ہاتھی، اگر زندہ رہتی تو ہاتھی پہ بھی بیٹھ جاتی، یہ ان کا شعر ہے، وائن اشتی تفیلتی، اگر زندہ رہتی تو ہاتھی پہ بھی بیٹھ جاتی، لکت تس ام من تم نے وفی کل تصرفتی،
آئے ہائے ہائے وراثت پہ کیا شعر کا ہے،
ابن عباس کہتے ہیں کہ آپ خچر پہ بیٹھی آپ اونٹ پہ بیٹھی زندہ رہتی تو ہاتھی پہ بھی بیٹھ جاتی، آپ کا حصہ آٹھویں میں سے نواں تھا، تصرف کرنے ایسے آ گئی تھی جیسے پورا مال اسلام آپ ہی کا تھا، بھائی یہ بات پہنچ گئی، ابن عباس رضی اللہ تعالی عنہ کا شعر، عنہ کا شعر ہے، میرا شعر نہیں ہے، یہ ذہن میں رکھیے گا، تو ابن تو آٹھ میں سے نواں حصہ ملنا چاہیے تھا ایک ایک زوجہ کو، بات پہنچ گئی، وہ تو حضرت ابن فضال نے امام ابو حنیفہ سے کہہ دیا تھا کہ مجھے تو یہ سمجھ میں نہیں آتا کہ جو بڑی شخصیات رسول اللہ کے ساتھ دفن ہے وہ کیسے دفن ہے، ان کو کس نے حق دیا تھا وہاں پر، اس لیے کہ دفن اپنی ملکیت میں ہوتا ہے، انسان وہ حجر رسول تھا، تو امام ابو حنیفہ نے پلٹ کر یہ جواب دیا تھا کہ چونکہ انہیں جو دفن ہے وہاں پر اپنی بیٹیوں سے وراثت میں ملا تھا، انہیں وراثت میں ملا تھا، انہوں نے اپنے جو والد صاحب تھے ان کو دے دیا دفن ہونے کی اجازت دے دی، کہ اچھا جب فاطمہ وراثت کا حق مانگنے آئی تھی ان کو وراثت میں نہیں ملا تھا، اور اگر وراثت میں ملا بھی تھا تو حسن ابن فضال نے کہا تھا امام ابو حنیفہ سے کہ اگر وراثت میں ملا بھی تھا تو آٹھویں حصے کی نوے حصے کی بات ہوگی، ٹھیک ہے، یعنی اس کا مطلب ہے کہ وراثت میں سے ایک ایک چیز حجرا بھی جو ہے نا اس کے بھی کتنے حصے ہوں گے، آٹھ حصے ہوں گے، سات سیدہ کے ہوں گے، آٹھواں جو ہوگا وہ نو میں مزید تقسیم ہوگا، تو اس نے کہا کہ اگر آٹھ کو نو میں مزید تقسیم کر دیا جائے تو ایک بالغ سے زیادہ تو آتا ہی نہیں کسی زوجہ کے حصے میں، آتا ہی نہیں ہے، تو یہ کہاں سے مل گیا، یہ سوالات سب ذہن میں آتے جا رہے ہیں، ٹھیک ہے، اچھا اب غور کیجئے گا، تو سیدہ نے وراثت کا معاملہ پیش کیا، انہوں نے کہا کہ ہم آپ کو وراثت نہیں دے سکتے اس لیے کہ ہم نے آپ کے بابا سے حدیث سنی ہے کہ نحنو معاشر الانبیاء لا نرث ولا نورث، اور ہم گروہ انبیاء نہ وارث کسی سے بنتے ہیں نہ کسی کو وارث بناتے ہیں، ما ترکنا ہو صدقہ، جو ہم چھوڑ کے جاتے ہیں وہ صدقہ ہوتا ہے، تو بی بی نے اس کی جانب دیکھ کر کچھ الفاظ کہے، اسے اس کے ایک ایسے نام سے پکارا، اب ظاہر ہے کہ میں جب پھر بات بہت کھل جائے میں آپ واضح کہ میں کیا کہنا چاہ رہا ہوں، بی بی نے اسے یہ کہا کہ کیا اتنی جلدی تم نے میرے بابا کا دین اور بابا کی شریعت بلا دی اور میرے بابا پر تہمت باندھی کہ میرے بابا خلاف قرآن حکم دے کے جائیں گے کیا، ہاں خلاف قرآن حکم دے کے جائیں گے کیا میرے بابا، تو کہا کیا اے بی بی کیا مطلب، کیا قرآن میں نہیں کہا اللہ سبحانہ وتعالیٰ نے کہ وارث سلیمان و داؤدا، سلیمان داؤد کے وارث بنے، سلیمان بھی نبی داؤد بھی نبی، نبی وارث بنے بھی وارث بنائے بھی گئے، تو کیا قرآن کے خلاف انہوں نے کہہ کے کوئی حدیث بیان کر دی، یرثنی و یرث من آل یعقوب، حضرت زکریا نے کہا کہ پروردگار مجھے ایک بیٹا عطا کر جو میرا وارث ہو سکے، زکریا کو اللہ نے یحییٰ عطا کیا، زکریا بھی نبی یحییٰ بھی نبی، وارث بنے بھی وارث بنائے بھی، اور یہ بھی بی بی کی حکمت تھی، ابھی چند دنوں پہلے جو کہہ رہا تھا کہ ہمارے لیے قرآن کافی ہے، کہاں سو رہے ہو بھائی، یقین جاننا فدق کا معاملہ وہ ہے کہ مجھ جیسا بہت ادنا سا طالب علم بھی میں پانچ چھ مجلسے تو اور پڑھ سکتا ہوں اس پر، لیکن وقت نہیں ہے بالکل، میں بہت جلدی جلدی بات کر رہا ہوں انشاءاللہ پورے مجمع کی توجہ، تو بی بی نے آیات پڑھی، دوسرا یہ کہ ایک بات تھی کہ اگر واقعاً رسول اللہ نے ارشاد فرمائی تھی حدیث تو بیٹی سے کہنا چاہیے تھا کہ جو وارث بن رہی تھی، یا دوستوں سے کہنا چاہیے تھا، आपको अपनी विरासत के मामले में कुछ कहना है तो आप अपनी औलाद से कहेंगे या व्हाट्सएप ग्रुप पे डालेंगे? औलाद से कहेंगे ना। तो बीबी ने कहा कि वो बात जो मेरे बाबा ने मुझसे नहीं कही तुमसे कहती। ठीक है,
अब समझ में आया उम्मे ऐमन को लेके क्यों आई थी बीबी। सवाल अभी तक बाकी है। उम्मे ऐमन वो मोहतरम कनीज थी जो हजरत अब्दुल्ला हुजूर के बाबा जो थे ना उनकी कनीज थी। हजरत अब्दुल्ला की वफात पर ये बतौर मीरास मिली थी रसूल अल्लाह को।
अरे पता नहीं कौन क्या बात है। यो वली ये जो तुम हदीस पेश कर रहे हो उसके बुतलान के लिए जिंदा वजूद ये हैं। उम्मे ऐमन विरासत में मिली थी। अच्छा, विरासत में मिली थी, दो दावे थे उनके कि हम गिरोह अंबिया ना वारिस बनते हैं ना वारिस बनाते हैं। वारिस बनते हैं का दावा गलत हो गया उम्मे ऐमन से, वारिस बनाते हैं का जवाब दे दिया दो आयत कुरानी से। कहा उसके बाद कहा कि अब बीबी क्या कहें हम आपसे, और यकीन जानो जवाब नहीं था उस वक्त। अच्छा, उस वक्त भी बस बीबी को यह कहकर, अब यहां पर दो बातें हैं, बाद में यह है कि एक शख्स ने लिख के दे दिया कि ठीक है आप जाए, क्योंकि गुंजाइश नहीं बची थी, और बाद में एक दूसरे मलून ने जाके उसे तहरीर को फाड़ दिया। और दूसरा यह है कि नहीं रद्द कर दिया गया, कि नहीं हम आपको नहीं दे सकते इसलिए कि आपके बाबा की हदीस थी उस पर तो हम कुछ नहीं कर सकते, इसलिए कि हमारे सामने तो हदीस मौजूद है कि मां तरकना सदका, जो छोड़ के जाते हैं वो सदका होता है। अच्छा मुझे बतलाइएगा, अच्छा बीबी अब गई है, अब इसके लिए मेरे पास बाकायदा कोई रिवायत इमाम के हवाले से नहीं है, लेकिन एक लतीफ इस्तेखराज है। आप बात को बात से जोड़ते हैं ना, मुबैला की आयत याद है, ومن حجك فيه من بعد ما جاءكم من العلم فقل تعالوا ندعو ابناءنا وابناءكم ونساءنا ونساءكم وانفسنا وانفسكم ثم نبتهل فنجعل لعنة الله على الكاذبين। जो अहले बैत को झूठा कर उस पर अल्लाह की लानत है। मुबैला जो नजरान के ईसाई थे उन्होंने तो झूठा कहा नहीं, वो तो वापस हो गए थे, पलट गए थे। लानत कहीं ना कहीं तो पहुंचानी थी। एक और क्लास, इनको रिपीट कर सकते हैं। अच्छा पता चला वो महिला की लानत कहां पहुंच गई, वहां से हो गया। जिसने भी अहले बैत को झूठा कहा उस पर अल्लाह फना जा लानत अल्लाह अल काज़िबीन, लानत अल्लाह की जानिब से आ चुकी थी। नजरान के ईसाइयों ने तो वसूल ही नहीं की, वो तो उन्होंने तो कहा हम तो मोबाइल ही नहीं करने आए। अब तो मैं तो वो चेहरे देख रहा हूँ कि अगर दुआ करेंगे तो पहाड़ अपने मकाम को छोड़ देगा। मैंने उसकी एक लतीफ इस्तेखराज है, दूसरा एक और लतीफ इस्तेखराज जो तारीख के कुछ हिस्सों को जोड़कर समझ में आता है, जो करीने कयास हो सकता है, वो ये है। देखिए फिदक की कल आमदनी सुना चुका हूं आपको, 4,000 ऊंटों पर एक एक साल की खजूरें और आमदनी लादी जाती है। अच्छा इतनी आमदनी आ रही है, पहली खिलाफत में भी रहा, दूसरी खिलाफत में भी, तीसरी खिलाफत, यानी ये स्टेट के पास रहा तो इतनी आमदनी आ रही है तो जा कहां रही है। जब आप बैलेंस शीट बनाते हैं तो उसमें एक इनकम होती है, साथ में एक्सपेंस होता है ना। अच्छा अगर इनकम है और अगर एक्सपेंस नहीं है तो वो सेविंग्स में अकाउंट होगा फिर, बड़े सादा से तरीके से। तो वो इनकम तो आ रही है हर साल, तो उसका एक्सपेंस कहाँ है? अच्छा सेविंग भी कोई नजर नहीं आती, कोई खास सेविंग भी नजर नहीं आती, तो फिर एक्सपेंस कहाँ है उसका? क्या ऐसा हुआ था कि गरीबों के हालात बड़े बदल गए थे बाद में जाकर? ना अली इब्ने अबी तालिब जब जाहिरी खलीफा बने तो कुछ जंगें लड़ी गई थी उनसे, जंगें जो लड़ी जाती है ना वो एक्सपेंसिव होती है, उसमें घोड़ों का खर्चा है, ऊंटों का खर्चा है, सिपाहियों की तनख्वाह है, असलहा है, खाना पीना है, कई महीनों की जंगें हैं। ये मेरा एक अंदाजा है जो करीन कयास मुझे महसूस होता है कि आप फिदक की इनकम को अली के खिलाफ लड़ी जाने वाली जंगों के एक्सपेंस के साथ मिला दीजिए, तब हिसाब बराबर हो जाएगा। ये काम असल में ये हुआ है, जो फकत फिदक की इनकम के साथ नहीं और भी जितना जो था मामला वो अली अपने खानदान अहले बैत के खिलाफ इस्तेमाल किया गया। ठीक है, यहां पर फिदक के मुकदमे में बातें और भी, मैं रोक रहा हूं इस वक्त। एक चीज बहुत अहम है, हम गिरोह अंबिया ना वारिस बनते ना वारिस बनाते हैं, बहुत तवज्जो रखना। मेरी दिली ख्वाहिश है कि नुक्ता बहुत अच्छी तरह से आप तक पहुंचे। सूरह मरियम की आयत सुनाऊं कि तिलकल जन्नतु लती नूरिसुहा मिन इबादिना मन काना तकिया। ये जन्नत वो है कि जो हम विरासत में देंगे, जन्नत भी हम विरासत में देंगे उन बंदों को जो मुत्तकी होंगे। अल्लाह ने जन्नत की मिल्कियत का जिक्र नहीं किया कुरान में, जन्नत की विरासत का जिक्र किया है। तिलकल जन्नतु लती नूरिसुहा, हम जन्नत देंगे विरासत में। अच्छा अपने अल्लाह की क्या मसलहत है मैं नहीं जानता, रे कसम मैं नहीं जानता, लेकिन एक नुक्ता तो जहन में आता है कि अगर जन्नत विरासत में मिलेगी तो बहुत से मुसलमान जब कयामत में रसूलुल्लाह के पास पहुंचेंगे, या रसूलुल्लाह हमें जन्नत दिलवा दीजिए, हमें जन्नत दिलवा दीजिए, रसूलुल्लाह कह देंगे कि जन्नत तो अल्लाह ने दी है विरासत में, हम गिरोह अंबिया ना वारिस बनते हैं ना वारिस बनाते हैं, जन्नत किसी और से जाके ले लो। बात पहुंच गई है। अच्छा इतना कुछ होने के बाद भी अगर कोई नहीं मानना चाहता कि अपनी मर्जी है, मैं यहां पर मनवाने के लिए नहीं आया, पहुंचाने के लिए आया हूं। या यो रसूल बल्लिग, ए रसूल पहुंचा दो। मनवाने को तो रसूलुल्लाह से नहीं कहा तो मेरी क्या औकात है यहां पर? आयत है कुरान में, आयत है मन काना फी हाज़े लामा फहुवा फिल आखिरत आमा, जो इस दुनिया में अंधा है वो आखिरत में भी अंधा है। इसका मतलब यह है कि जो इस दुनिया में जैसा उसका मिजाज होगा, जैसा करेक्टर होगा, आखिरत में वो वैसे ही होगा। आप मौलाइयों के साथ उठे बैठेंगे, आखिरत में भी इस तरह से मौलाइयों के साथ उठे बैठेंगे। اللهم صل على, بات پہنچ رہی ہے, من کان فی ہذہ اعمی وہ فی الآخرۃ اعمی, جو اس دنیا میں اندھا ہے آخرت میں بھی اندھا ہوگا۔ حدیث ہے, میں احادیث کیوں زیادہ سناتا ہوں, احادیث میں کوشش کرتا ہوں کیوں کثرت سے احادیث سناؤں۔ ہمارے اساتذہ کرام نے یقین جانیے کہ حوزہ علمیہ قم کے اور بھی دیگر اساتذہ کرام, ان کی خاص تاکید ہے کہ اپنی تقریر میں جتنا ہو سکے اپنے کلام کو کم رکھو, اللہ کے کلام کو, اور جو جن کا کلام نور ہے, جو نور خداوندی ہیں, ان کے کلام کو زیادہ رکھو۔ ہمارے ساتھ محترم ایک بات کیا کرتے تھے قمے کے, جو بہترین خطیب ہے اسے آل محمد کی احادیث کے سامنے فقط لاؤڈ سپیکر ہونا چاہیے, کچھ نہ کہے, اپنے یہ لاؤڈ سپیکر میں جو میں کہوں گا وہ پہنچائے گا۔ اے میرے اللہم صلی علی محمد وآل محمد, بات پہنچ رہی ہے؟ جو جتنا زیادہ آپ کو کلام اہل بیت سے قریب کر دے سمجھ جائیے گا کہ وہ اتنا آپ کو اصل دین خدا سے قریب کر رہا ہے. احادیث کو کثرت کے ساتھ کوشش میں اس لیے کرتا ہوں پڑھنے کی. آپ نے دیکھا ہوگا کہ ان دو مجالس میں ایک کے بعد ایک حدیث حدیث پھر حدیث پھر حدیث پھر اس کی وجہ یہ ہے کہ دیکھیں ہم حسبنا کتاب اللہ کے ماننے والے نہیں ہیں, ہم انی تارکم فیکم ثقلین کے ماننے والے ہیں نا. کتاب اللہ و عترتی اہل بیتی مولا آیت اللہ نے نازل کی کہ من کان فی ہذی اعمی و فی الاخرت اعمی, جو اس دنیا میں اندھا ہے آخرت میں بھی اندھا ہے. امام نے فوراً فرمایا اشد العمی من عمی عن فضلنا, سب سے بڑا اندھا کون ہے؟ اشد العمی, سب سے شدید اندھا. اشد العمی من عمی عن فضلنا او فضائلنا, کہ سب سے بڑا اندھا وہ ہے جسے ہمارے فضائل آنکھوں کے باوجود بھی نظر نہیں آتا. تو قرآن میں جب ہیں کہ ایسے اندھے کچھ رہیں گے تو آپ ہر ایک کی تو جو بینائی ہے نا وہ نہیں پلٹا سکتے, ہر نابینا کو آپ نابینا نہیں بنا سکتے, ممکن نہیں ہے کچھ. کیا کدورت ہو تو سچی بات بھی مانی نہیں جاتی. دل میں کدورت ہے آپ کتنی بھی بات کر لیں, رسول اللہ کے سامنے نہیں بیٹھ کے مانتے تھے آپ کی آفس میں بیٹھ کے کہاں سے مانیں گے اگر کسی سے بحث کر رہے ہیں آپ. کدورت ہو تو سچی بات بھی مانی نہیں جاتی کہ چشمے کور تک جو اندھا ہے سورج کی تابانی نہیں جاتی. وہ باہر سورج بھی ہے وہ کہے گا کہ مجھے تو کوئی نظر ہی نہیں آ رہا. ارے نظر کیوں نہیں آ رہا, سورج میں مسئلہ نہیں ہے, روشنی تو وہاں سے بے تحاشا ہے, آپ کی آنکھیں نہیں ہیں کہ چشمے کور تک سورج کی تابانی نہیں جاتی. اب اتنا بھی نہ اپنے کو بگاڑو بغض حیدر میں کہ خود تم سے تمہاری شکل ہی پہچانی نہیں جاتی. نور اللہ
حضرت امیر علیہ السلام
اللہم صلی علی محمد وآل محمد. نور خدا ہے علی, نور خدا ہے بے شک, مثل نور ہی کا مشکات ہے. شمس کا لفظ روایت میں نہیں لیکن نور کا لفظ موجود ہے کہ اہل بیت اطہار نور. اچھا میں اب چاہتا ہوں کہ خطبے کے کچھ الفاظ آپ تک پہنچا دوں, وہ بڑا اہم ہے اور وہ خطبہ میں چاہوں گا کہ اس میں کافی تھوڑا سا طویل خطبہ ہے اور اس میں کچھ مکالمات بھی ہیں لیکن مختصر سا میں آپ تک پہنچا سکوں گا. عزیزوں سلسلہ مجالس کی آج آخری مجلس ہے, مجھے تو ویسے ہی محسوس ہو رہا تھا کہ جیسے واقع محرم الحرام کی کچھ مجالس سے خطاب ہو رہا ہے. جس طرح سے آپ کی آمد ہے, جس طرح سے آپ کا ایک اہتمام ہے, جس طرح سے آپ کی محبت ہے, محبت سیدہ یقین فرمائیے گا کہ جو آپ اور ہمارے دل میں اللہ تعالیٰ نے ہمیں عطا کی, یہ جتنا بڑھاتے جائیں گے اس سے آپ کی ظرفیت بڑھتی جائے گی. میں یہاں سے بات کرتا ہوں, میری ظرفیت ہے کہ پانچ لوگ بات سنیں, یہ سب سامنے مائک آ جاتا ہے تو پانچ لوگ سنتے ہیں. سیدہ کونین کی محبت جتنی آپ بڑھاتے چلے جائیں گے اتنا قرآن کو سمجھنے کی ظرفیت آپ کی بڑھتی جائے گی, اتنا صلہ رحم کرنے کی ظرفیت آپ کی بڑھتی جائے گی, اتنا دوسروں کو معاف کرنے کی ظرفیت آپ کی بڑھتی جائے گی, اتنا تحمل رکھنے کی ظرفیت آپ کی یہ آپ کی کیپیسٹی کو بڑھا دے گا. آیت اللہ فاطمی نیا ایک بہت جید عالم دین ہے, انہوں نے کہا کہ اگر ہم میں سے کون ایسا گناہگار نہ ہو تو اگر بہت کثرت سے خدا نخواستہ گناہ ہو جائیں اور انسان پھر محسوس کرنے لگتا ہے کہ میری کوئی اوقات حیثیت بچی بھی ہے یا نہیں اللہ تعالیٰ کی بارگاہ میں, میں اتنا گناہگار ہوں کہ میں کس منہ سے جاؤں خدا کی بارگاہ میں. بہت سے لوگ یہ کہتے ہیں, جوان آ کے کہتے ہیں میں نے نہ پڑھا ہوتا خود سے تو نہ پڑھتا یہ بات. انہوں نے یہ لکھا اپنی کتاب میں کہ اگر کوئی یہ دیکھنا چاہتا ہے نا کہ خدا کی بارگاہ میں اب اس کی کوئی آبرو بچی ہے یا نہیں تو اپنے دل میں یہ دیکھے کہ محبت سیدہ بھی بچی ہے یا دل میں. سبحان اللہ, اگر سیدہ کی محبت دل میں ہے اس کا مطلب یہ ہے کہ اللہ نے تمہیں اپنی بارگاہ سے بھی نکالا نہیں ہے. اس لیے کہ فاطمہ تو بس تم منی فاطمہ میرا ٹکڑا ہے, جس نے سیدہ کو راضی کر لیا اس نے خدا کو راضی کر لیا, ہے یا نہیں ایسا؟ محبت مادر حسین میں ہی آئے ہوئے نا آپ, بس یہ اس بات کا ثبوت ہے کہ اللہ نے ابھی بارگاہ سے نکالا نہیں ہے, چانس ہے ابھی. حور کو محبت سیدہ ہی تو بچا گئی تھی, احترام سیدہ ہی تو حور کو بچا گیا تھا, اور کیا ہے حور کے پاس. ہاں احترام سیدہ مولا حسین کیوں کہیں گے، مولا حسین کیوں کہیں گے کسی کو جو عربوں میں اتنا سخت جملہ ہے، سکلت کا امو کا یاہور، اے اور تو میرا راستہ روک رہا ہے، تیری ماں تیرے ماتم میں بیٹھے، کیوں کہیں گے امام حسین؟ رحمت للعالمین کے نواسے ہیں، خود مظہر رحمت ہیں، کیوں کہیں گے امام حسین یہ؟ اس لیے کہ امام حسین، یہ امام حسین نے اسے خدا خدا بد دعا نہیں دی ہے، امام حسین نے اسے دعا دی ہے. کاش میری بات پہنچ سکے. کیسے دعا دی ہے؟ کیسے دعا دی؟ امام حسین سے کہہ رہا ہے کہ تیری ماں تیرے ماتم میں بیٹھے، یہ دعا کیسے؟ اس لیے کہ امام حسین جانتے تھے کہ جب میں اس کی ماں کا ذکر اس کے سامنے کروں گا تو اسے میری ماں فاطمہ زہرا یاد آئے گی. میری ماں کا احترام اسے جہنم سے نکال کے جنت میں لے جائے گا. عزیز آج مجھے مجالس کو سمیٹ لینا ہے نا ٹاپک کو، یہ تو یہ باتیں بڑی ضروری ہیں. زندگی میں کچھ ہو جائے، کچھ ہاتھ سے چلا جائے، عزیزوں یہ نہ ہاتھ سے جانے دینا، ورنہ کچھ نہیں بچے گا، کچھ بھی نہیں بچے گا. صحیح. اس لیے خطبہ شخشخیہ میں نے آپ کی خدمت میں عرض کیا تھا پہلی مجلس میں، ہو سکے تو اسے پھر سے سن لیجئے گا، اچھی طرح سے ذہن میں بیٹھ جائے. خطبہ فدق کے کچھ جملے آج عرض کروں گا، کل فدق کا مقدمہ پیش کیا تھا، ہو سکے تو اسے کبھی نہ کبھی اپنے بچوں کو اپنے الفاظ میں آپ سنا دیجئے گا. اور جب کبھی ممکن ہو، اب تو راستے فی الحال کچھ بند ہیں، لیکن جب کبھی ممکن ہو تو سیدہ کے بچے کی زیارت پہ ضرور جائیے گا. ٹھیک ہے؟ اللہ اکبر. اچھا میں نے عرض کیا تھا کہ یہاں فضائل بھی ہوں گے ساتھ میں مصائب بھی ہوں گے. سیدہ کے بچے کی زیارت پہ کیوں؟ میں نے خود بی بی کا نام نہیں لیا، ظاہر ہے کہ جب وہاں بھی جائیں تو کیا ہی کہنا، سیدہ کی زیارت کے ہم کہاں قابل ہیں، اوقات ہیں ہماری. اگر جب حسین کی زیارت پہ پہنچے تو کیوں؟ اس لیے کہ حدیث میں تحضر عند قبرہا، سیدہ اپنی قبر پہ حاضر نہیں ہوتی، پتہ نہیں حاضر ہوتی ہے نہیں، اپنے بچے کی قبر پہ حاضر ہوتی. وتستغفر لزوارہ، اور سیدہ، ترجمہ کیسے کروں، زائر حسین اپنے گناہوں کی معافی تو بعد میں مانگے، حسین کی ماں حسین کے زائرین کے گناہوں کی معافی اللہ سے طلب کرتی ہیں. تستغفر لزوارہ. تو یہ میرا آپ کے ساتھ اور آپ کا میرے ساتھ وعدہ رہا، انشاءاللہ جب کبھی حالات مناسب ہوں، آپ کے پاس کچھ اسباب مہیا ہوں، زیارت حسین پہ ضرور جانا اور حسین کی ماں کو حسین کا پرسہ پیش کرتا. ٹھیک ہے؟ یہ چند باتیں ہو گئیں ان سلسلہ مجالس میں. پہلی مجلس میں نے عرض کیا تھا کہ حب دنیا کو اتنا دل میں نہ ڈال دینا کہ جہاں سے دین چھوٹنے لگے. فدق میں بھی بی بی نے اسے بیان کیا ہے. اچھا وہ کرونولوجیکل آرڈر جو ہے نا وہ نہیں آ سکے گا تفصیل سے، لیکن میں یہاں بتا دوں تاکہ بعد میں پھر میں خطبے سے متصل مصائب پر ہو جاؤں. 28 سفر کو رسول اللہ کی شہادت کا لفظ میں استعمال کر رہا ہوں ابھی. 28 سفر، 28 سفر کو کیا تھا؟ منڈے تھا جب رسول اللہ کی 11 ہجری میں وفات ہوئی، شہادت ہوئی، جو بھی لفظ میں استعمال کروں اس کے تاریخی پہلو ہیں. منڈے رسول اللہ کی شہادت ہوئی ہے، اس سے پہلے کا جو تھرسڈے تھا اس میں ایک شخص نے حضور کو قلم دعوات دینے سے انکار کر دیا تھا، وہ تھرسڈے کو ہوا تھا. تھرسڈے کو واقع ہوا، منڈے کو رسول اللہ دنیا سے پردہ فرما گئے. ٹیوزڈے یعنی 29 سفر، اور ویڈنسڈے مجھے نہیں پتا 30 سفر تھی یا پہلی ربیع الاول تھی، مولا علی انتظار کرتے رہے، صحابہ کرام کے آ جائیں وہ نماز پڑھنے کے لیے، علی ابن ابی طالب نے غسل و کفن دیا. ویڈنسڈے کو حضور کی تدفین ہو گئی. کس غربت کے عالم میں ہوئی آپ جانتے ہیں، پنجتن کے سارے جنازے غربت کے. مجھے ایک تو جنازہ بتاؤ پنجتن میں جو شان و شوکت سے اٹھاؤ. یہ اوقات مسلمان ہو تمہاری. ایک بزرگ عالم ہے، ان کا جملہ بھی تھا اور اس کو میں اپنے الفاظ میں پیش کر رہا ہوں. یقین جانیے اگر اسلام میں کردار آل محمد نہ ہو تو اسلام فقط بدماشوں کا اور لٹیروں کا مذہب بن کے رہ جائے. جو اپنے رسول کی بیٹی کو دربار میں بلائے، جو اپنے رسول کی بیٹی کی میراث غصب کر کے اسے خالی بیچ کے اس کی تحریر کو پھاڑ دے، جو اپنے رسول کی بیٹی کی پسلیاں توڑ دے، جو اپنے رسول کے بیٹی کے شکم میں بچے کو مار دے، یہ کوئی شریفوں کا مذہب ہے کیا؟ یہ شریفوں کا مذہب رہ جاتا ہے کیا؟ جو اپنے رسول کی نواسیوں کو شہر شہر دیار دیار بے مکنہ و چادر پھرائیں، یہ کلمہ گویوں کا مذہب ہے یا لٹیروں اور فسادیوں کا مذہب ہے؟ پھر جو اپنے رسول کے نواسے کی خشک گردن پر جو 3 دن سے بھوکا پیاسا ہو، ذرا سوچی بھی تو صحیح زاویے سے، خنجر چلائے اور اس کے ہاتھ پہ جو 6 مہینے کا بچہ 3 دن سے پیاسا ہو اسے تیر مار کے مار دے، کردار آل محمد نہیں اگر تاریخ میں تو اسلام فقط فسادیوں کا مذہب ہے۔ بات سمجھ میں آ رہی ہے؟ آل محمد کے کردار کو نکال تو بچتا کیا تاریخ اسلام میں؟ یہ چیزیں بچتی ہیں۔ پھر اس کے بعد ایک کے بعد ایک زہر دے کے مارو، کسی کا لاشا بغداد کے پل پر چھوڑو، کسی کو غریب الوطن بلا کے مارو، کیا مذہب ہے مسلمان ہو تمہارا؟ ذرا سوچو تو صحیح، تم نے رسول اللہ کی اولاد کے ساتھ کیا کیا ہے؟ چیلنج کے ساتھ کہہ رہا ہوں، یہ میرے محترم شیعہ سنی بھائی سب سن رہے ہوتے ہیں، الحمدللہ میڈیا کی برکت سے بہت سارے سنی بھائی پتہ نہیں کہاں کہاں تک دنیا میں آواز جا رہی ہے، میں کہہ رہا ہوں ادب احترام سے، میں کسی کی دل آزاری نہیں کرنا چاہتا، لیکن جتنی باتیں میں نے کہی ہیں ان میں سے کوئی ایک بھی اگر صحیح نہ کہی ہو تو آؤ میرا گریبان پکڑو کہ نہیں کس نے دیا تھا رسول اللہ، رسول اللہ کے بچوں کو زہر نہیں دیا گیا، رسول اللہ کے بچے کو ذبح نہیں کیا گیا، رسول اللہ کے نواسے کے تابوت پر تیر نہیں مارے گئے، پکڑو میرا گریبان آ کے کہ میں غلط کہہ رہا ہوں، اور اگر میں صحیح کہہ رہا ہوں تو مسلمانوں کون سے تم مسلمان ہو جو ان لوگوں کو مان رہے ہو جنہوں نے یہ کیا؟ عزیزوں یہ میرا دل جانتا ہے کہ میں نے بغیر گریہ کیے ہوئے کیسے یہ باتیں پہنچائیں آپ تک، آپ گریہ کرتے رہیں، تھوڑا سا لائٹ کھول دینا میں پڑھوں تاکہ خطبہ فدق تھوڑا سا اگر گنجائش بن سکے، پتہ نہیں کتنی گنجائش بچی ہے وقت میں۔ میں خدا کی نعمتوں کی، بی بی آئیں دربار میں، جب آئیں تھی تب بھی رو رہے تھے بہت سے لوگ، بی بی کا دربار میں آ جانا کوئی قیامت سے کم ہے۔ جو آیت اللہ بروجردی کے سامنے ذاکر مصائب پڑھ رہا تھا اور اس نے کہا دخلت زینب علی ابن زیاد، بی بی زینب ابن زیاد کے دربار میں پہنچی، انہوں نے کہا روک دو مصائب، بس ختم ہو گئے مصائب، زینب جیسی وارث تطہیر ابن زیاد جیسے شرابی کے دربار میں، اب سیدہ دربار میں جا رہی ہیں کوئی قیامت سے کم ہے؟ یہ لوگ رو رہے تھے، دھاڑے مار مار کر رو رہے تھے لوگ، بہت سے لوگ تھے ایسے، جرت نہیں تھی آگے کچھ کر سکتے، دھاڑے مار مار کر رو رہے تھے، لیکن اور آ کے سیدہ جب اس درمیان میں کہتی ہے کتنے ظلم ہو گئے سیدہ پر۔ اچھا یہ فدق کب ہوا ہے؟ تقریباً رسول اللہ کی وفات 28 سفر تقریباً ہے 8 ربیع الاول، 10 دن بعد فدق، 10 دن بعد غصب ہوا ہے، اور تقریباً یہ 10 ربیع الاول کی بات ہے کہ جب بی بی پہنچی دربار میں خطبہ دینے کے لیے اپنے بابا کی وفات کے 12 دن بعد۔ بات پہنچ گئی؟ اچھا سیدہ کے گھر پر ایک حملہ ہوا تھا 3 دن بعد ہی، کیونکہ میں نے کہا وینسڈے کو رسول اللہ کی تدفین ہو گئی، تھرسڈے کو بی بی علی مرتضیٰ کے ساتھ اور چھوٹے چھوٹے بچوں کے ساتھ مہاجرین اور انصار کے گھر پہ گئی تھرسڈے، مدینہ کوئی بہت بڑا شہر تھا نہیں، صبح جمعرات کو صبح سے نکلی، ایک ایک گھر پہ گئیں، کیا میرے بابا نے علی کو مولا نہیں بنایا تھا؟ عزیزوں قیامت نہیں کہ سیدہ سوال کر رہی ہے، انہیں پتہ چل گیا کہ اگر ایسے سیدہ جاتی رہی تو انہوں نے اس وقت گھر پہ حملہ کیا بی بی کے۔ بہت سے علماء کا خیال ہے کہ اس وقت حملہ ہوا تھا، لیکن وہ والا حملہ کہ جس میں پسلیاں ٹوٹی ہیں وہ بعد میں ہوا تھا، اس لیے کہ کئی حملے ہیں بی بی کے گھر پر۔ 8 ربیع الاول میراث غصب ہو گئی، اس کے بعد بی بی خطبہ دینے کے لیے آئیں، اس کے چند دنوں کی بات ہے کہ سیدہ کے در پر حملہ ہوا جس میں در و دیوار کے درمیان آ کر پہلو شکستہ ہو گیا۔ اس سے پہلے تک یہ تھا کہ بی بی حتیٰ ہر پیر اور جمعرات کو احد جایا کرتی تھی حضرت حمزہ کی قبر پر فاتحہ پڑھنے کے لیے، और वहां एक रावी का बयान है, मैंने देखा एक बीबी शिद्दत से रो रही थी और मैंने सवाल किया दूर से कि ऐ बीबी आप रो रही हैं यहाँ पर, क्योंकि और बहुत बाहर है मदीना से, आप यहाँ बैठ के क्यों रो रही हैं? कहे शख्स अगर मदीना वाले मुझे मदीना में नहीं रोने देते तो क्या मैं यहाँ भी आके ना रोऊं? ये तरतीब समझ में आ रही है? बीबी का फिदा गस्प हुआ, तशरीफ लाई, मैं इतने मसायब हो गए, सर ना झुकाए हम दहलीज सैयदा पे तो और क्या करें? आगाज कैसे किया खुतबे का, मैं खुदा की नेमतों पर उसका शुक्र बजा लाती हूं। जैसे बीबी जैनब सलामुल्लाह अलैहा ने कहा था ना, मां राई तो इल्ला जमीला, वो खून फातिमे ही तो था जो बीबी जैनब के लहजे में बोल रहा था। भाई कत्ल हो गया, लाशा पामाल हो गया, बच्चे मार दिए गए, भतीजे भांजे कट गए, बीबी ने कहा मैंने कुछ देखा ही नहीं इल्ला जमीला, सिवाय हुस्न खूबी के अल्लाह की तरफ से। एक तरफ से ये मसाइब है, अल्लाह की जानिब से जो कुछ है वो हुस्न खूबी है। अजीज़ा छोटे छोटे से मसाइब में हम कितने परेशान हो जाते हैं, ये पहचानो किरदार सैयदा सलामुल्लाह अलैहा। मैं उसकी तौफीकात पर शुक्र बजा लाती हूँ, मैं गवाही देती हूँ कि खुदा के सिवा कोई माबूद नहीं, उसे आंख से नहीं देखा जा सकता, जबान से उसकी तारीफ नहीं बयान हो सकती। मैं आगे बढ़ूंगा आस्ते आस्ते। मैं गवाही देती हूँ कि मेरे वालिद मोहम्मद अल्लाह के रसूल है सल्लल्लाहु अलैहि वसल्लम, अल्लाह ने उन्हें रिसालत के लिए चुना। जल्दी जल्दी पढ़ रहा हूँ, कबल इसके कि उन्हें खल करता उनका नाम मोहम्मद रखा अल्लाह ने। ये बीबी ने कहा खुदा ने मेरे बाबा को इसलिए मबूस किया कि अपने अमर को आखिर तक पहुंचा दे, यानी तबलीग को आखिर तक पहुंचा दे, जबकि तुम कुफर और जहालत की आग में चल रहे थे। आज मेरी मीरास गस करके बैठे हुए हो, जो मेरे बाबा ने मुझे दी थी वो हिबा गस करके बैठे हुए हो, मेरे बाबा ने तुम्हें कुफर और जहालत से निकाला। बीबी ने वहां पर कहा और तुम बुतों की परस्तिश करते थे, बस अल्लाह ताला ने मेरे बाबा के वजूद मुबारक से तारीकियों को नूर में बदल दिया है, नाबीना को बीना किया है। आए हाय। और फिर आपने मजमे को मुखातब करके कहा खुतबे फिदक में, अल्लाह ने ईमान को शिर्क से पाक करने का वसीला करार दिया, अल्लाह ने नमाज को तकब्बुर से दूरी का वसीला करार दिया। बीबी पूरे मारिफ इस्लाम बयान किए, बीबी ने वहां पर आकर आलम गैर मौलमा की माँ है। अल्लाह ने नमाज अगर पढ़ रहा है कोई और तकबर भी है, इसका मतलब ये है कि नमाज में कहीं ना कहीं कोई कमी है। बीबी ने कहा जो नमाज पढ़ता है तकबर नहीं होता उसमें, ये निकालने अपने वजूद से सारी चीजों को, तो क्या तो मैं बहुत बड़ा हूं तो मेरा बैंक स्टेटस ये है, तो मेरा पासपोर्ट का रंग ये है। ये आपकी जिंदगी की आसाइश के लिए बहुत अच्छी बातें हैं, मैं इसे इनकार नहीं कर रहा, लेकिन ये गुरूर और तकबर की बात नहीं है, फर्क है दोनों में। बात वासे हो गई, ये गुरूर और तकबर की बात नहीं है। बीबी ने कहा अल्लाह ने रोजे को एक एक जुमले पे, मैं चाहता हूं कि पांच पांच मिनट बात करूं लेकिन कहां वक्त नहीं। बीबी ने कहा अल्लाह ने रोजे को इसलिए फर्ज किया ताकि तुम्हें इखलास बाकी रहे, इसलिए जब रोजे की तुम इबादत करते हो तो कोई देख नहीं रहा होता कि तुम रोजे से हो। क्या क्या कमाल है मारिफत, नमाज पढ़ते हुए कोई देख सकता है, मजलिस पढ़ते हुए मुझे आप देख रहे हैं, लेकिन किसी ने यहाँ रोजा रखा हुआ किसी को पता है यहाँ पर ना? बीबी ने कहा रोजे में सबसे ज्यादा खुलूस की इबादत, यानी अल्लाह ने इसलिए रोजे को फर्ज किया ताकि तुम्हारे अंदर इखलास को मजीद तस्बीत कर दे। वो बात समझ में आ रही है बीबी का खुद फिदक का, अल्लाह ने हज को इसलिए वाजिब किया कि दीन की बुनियादें इस्तवार हो जाएं, और अल्लाह ने अहले बैत की इताअत को इसलिए वाजिब किया कि मिल्लत का निजाम बाकी रहे, और इमामत के जरिए से इख्तलाफ और इफ्तराक यानी फिरकावारियत खत्म हो जाए। फिरकावारियत खत्म करना चाहते हो अली की इमामत को मान लो, इसके अलावा कोई फिरकावारियत खत्म नहीं होगी। ये खुद मैं फिजक से सुना रहा हूं बीबी के, सही है? फरमाया अल्लाह ने रिज से दूर रखने के लिए शराब को हराम करार दिया है। बहुत अहम है अजीजों, यहां दुनिया खींच रही है अपनी तरफ, कहीं ना कहीं इंसान कभी स्लिप हो सकता है, खासतौर पर वो अफराद के जो ऐसे माहौल में काम कर रहे होते हैं उन्हें अपने आप को बचाना कभी मुश्किल हो जाता है। अपने आपको बचाइए अजीज आने के, रिज ना आने पर, रिज का लफ्ज बीबी ने इस्तेमाल किया, अहले बैत से हर रिज दूर है। खुदा ना खास अगर कोई खुदा ना खास खाब कम बताए अगर कोई शराब पी रहा है, रिज से दूर है वो अहले बैत से। बीबी ने कहा कि अल्लाह ने इसलिए शराब को हराम करार दिया। फिर बीबी ने आयत पढ़ी फतकुल्लाह का तुकाते ही, अल्लाह का तकवा इख्तियार करो, जैसे तकवा कहा कि वला तमुतुन्ना इल्ला अंतुम मुस्लिमून, और खबरदार जब मरो तो मुसलमान मरो। मसलहत थी इस आयत की, कोई समझा नहीं सकता इस वक्त। मेरे बाबा का कलमा तो पढ़ लिया था, मरना भी तो मुसलमान मरना। आयत पढ़ी बीबी ने, बेमसलियत थोड़ी है ये आयत यहाँ पर, वला तमुतुना इल्ला वंतुम मुस्लिमून, अल्लाह कह रहा है मरना तो मुसलमान मरना, काफिर नहीं मर जाना फिर से।
یا ایھا الناس، بیوی نے کہا انسانوں، اعلموا انی فاطمہ، جان لو کہ میں فاطمہ ہوں. ہائے ہائے، آگے دل پہ بڑی تکلیف ہوگی. اعلموا انی فاطمہ، جان لو انسانوں کہ میں فاطمہ ہوں، و ابی محمد، میرے بابا محمد ہیں، اور یہ جان لو کہ میں جھوٹ نہیں بولتا.
ارے کسی سید زادی کو یہ کہنا پڑ جائے قیامت ہے، سادات کی ماں کو بھرے دربار میں کہنا پڑے. سادات کی ماں کو بھرے دربار میں کہنا پڑے کہ میں جھوٹ نہیں بولتی. آگے ایک اور جملہ کہا، اور جان لو کہ میں گناہ نہیں کرتی. اللہ اکبر. پاکستان میں ایک جسٹس صاحب تھے، ان کے پاس ایک کیس لگا ہوا تھا، ایک مدعی خاتون تھی، اس کا نام فاطمہ تھا. عدالت میں آواز لگائی گئی، فاطمہ حاضر ہوں. قلم چھوڑ کے چلے گئے. کہتے ہیں او مسلمانوں، آج یہ نام سننا عدالت میں مشکل ہے. تم نے رسول کی بیٹی کو بلایا دربار میں، فاطمہ حاضر ہوں. اے لوگوں، میرے باپ تھے نہ کہ تمہارے، محمد میرے باپ تھے نہ کہ تمہاری عورتوں کے باپ، وہ میرے شوہر کے چچا زاد بھائی تھے نہ کہ تمہارے مردوں کے رشتہ دار. بس بات ختم کرنے لگا ہوں عزیزوں. اے لوگوں، تم قبائل کے ہاتھوں ذلیل ہو رہے تھے، تم گندا پانی پیتے، بی بی کہہ رہی، تم گندا پانی پیتے تھے، ذلیل و خوار ہو کر زندگی گزارتے تھے. خدا نے میرے بابا کے وجود سے تمہیں عزت عطا کی ہے، آج میری میراث غصب کر کے بیٹھے ہو. پھر کہا کہ اے لوگوں، تمہیں کیا ہو گیا ہے؟ میرے بابا کے گزر جانے کے بعد تم واپس پلٹ گئے ہو، تمہارے دلوں کے کینے ظاہر ہو گئے ہیں، اور تم نے ہم اہل بیت کو بے قدر و قیمت سمجھ کر ہماری میراث کو غصب کر لیا ہے. خطبے کا اختتام ہے. اب خطبے کے اختتام پر اپنے بابا سے خطاب کیا بی بی نے، کہا اے بابا، جب تک آپ تھے جبرائیل ہمارے گھر پر وحی لے کر نازل ہوتے تھے. اے بابا، کاش مجھے آپ سے پہلے موت آ گئی ہوتی. کاش بابا آپ کے سپرد خاک ہونے سے پہلے میں مر گئی ہوتی. یہ بی بی نے کہا ہے. یہ بات پہنچ گئی عزیزوں، بس اس سے زیادہ تاب بیان بھی نہیں ہے. علامہ امینی سے مدینہ کی زیارت کے بعد واپس آئے تھے، کسی نے پوچھا کہ مدینہ کے کیا حوال ہے؟ کہا رسول اللہ کی زیارت پر گیا، جنت البقیع گیا. تو اس نے کہا کہ میں کسی عام شخص سے نہیں پوچھ رہا ہوں، علامہ امینی سے پوچھ رہا ہوں. آپ بہت سے غیب دیکھنے والے، بتائیں مدینہ میں کیا محسوس کیا آپ نے؟ کہا میں تجھے کیا بتاؤں، آج بھی مجھے مدینہ کی گلیوں سے فاطمہ کے رونے کی صدا آتی ہے. سیدہ بس خطبہ دے کر دربار سے نکلی، ایک ملون آگے بڑھا، سیدہ کے سامنے تحریر کو پھاڑنا شروع کیا. اور دھکا دے کر سیدہ کو زمین پر گرا دیا. عزیزوں، قیامت ہے، قیامت یہاں پر. میرے مولا مسجد میں ایک مرتبہ تشریف فرما تھے. نقل بالمعنی کر رہا ہوں. دو شخص آئے، آ کر کہا کہ اہلی، ہم آپس میں بات کر رہے ہیں کہ مرد کے لیے سب سے سخت موقع کون سا ہوتا ہے. تو میرے مولا، اس نے ایک نے کہا کہ میں سمجھتا ہوں مرد کے لیے سب سے سخت موقع ہوتا ہے جب اس کے ماں باپ مر جائیں. مولا نے کہا یہ سخت موقع بہت ہے، لیکن سب سے بڑی مصیبت یہ نہیں ہے. دوسرے نے کہا مرد کے لیے سب سے سخت موقع ہوتا ہے جب اس کا جوان بیٹا مر جائے. مولا نے کہا بہت سخت مصیبت ہے، لیکن اس سے زیادہ بڑی، سب سے بڑی مصیبت یہ نہیں ہے. کہا علی، پھر آپ بتائیں سب سے بڑی مصیبت کیا ہے. کہا مرد کے لیے سب سے بڑی مصیبت یہ ہے کہ وہ ہو اور شجاع بھی ہو، اور اس کے سامنے اس کی زوجہ کو مارا جائے. اور اسے صبر کرنا پڑے، یہ مرد کے لیے سب سے سخت موقع ہے. سیدہ در و دیوار کے درمیان آئی، پسلیاں ٹوٹ گئیں، محسن شہید ہو گئے، اب سیدہ پسلیوں کو سنبھال کر بستر پر رہتی تھی. ایک مرتبہ علی مرتضیٰ پہنچے. عزیزو تاریخ میں موجود ہے کہ علی کی آنکھوں سے آنسو صاف کر کے بی بی نے اپنے زخموں پر لگائے. علی نے پوچھا ہے بی بی یہ کیا کر رہی ہے؟ کہا بول اصل میں نے بابا سے سنا ہے مظلوم کے آنسوؤں میں زخموں کی دوا ہوتی ہے. اہلیہ بہت مظلوم ہے. سیدہ کا وقت آخر آیا. وصیتیں کی, کچھ وصیتیں اولاد سے کی, کچھ وصیتیں علی سے کی. وصیت جو بی بی زینب سے کی جانتے ہو کیا کی؟ بی بی کو قریب بلایا اور بلا کر کہا کہ اب نقل بالمانا کر رہا ہوں. کہا اے بیٹی زینب میرا محسن مار دیا گیا نا, لیکن تو فکر نہ کرنا, ایک زمانہ گزرے گا جب اللہ تیرے بابا کو ایک اور بیٹا عطا کرے گا. جب وہ بیٹا آ جائے تو اس کا نام عباس رکھنا. اور جب عباس دنیا میں آ جائے تو اسے کہنا فاطمہ نے تمہیں سلام کہا ہے. عزیزوں جب بی بی میدان محشر میں آئیں گی شفاعت کے لیے, مالی اس سپتین کی روایت ہے, بی بی کہیں گی پروردگار یہ میرے عباس کے کٹے ہوئے بازو ہے. پروردگار تو ان بازوؤں کے صدقے میں میری امت کو معاف کر دے, میرے حسین کے چاہنے والوں کو معاف کر دے. دوسری وصیت زینب سے اور کی. دیکھو آج تو شہادت کا دن ہے, زہرا گزر رہی ہے دنیا سے, میں وصیت نہ سناؤں تو اور کیا سناؤں گا. دوسری وصیت کی کہا اے میری بیٹی ایک وقت آئے گا جو حسین پر بہت سخت ہوگا. اچھا جانتے ہو وہ وصیت کب پوری کی میری بی بی نے؟ جب حسین عصر عاشور خیمے سے نکل رہے تھے, بی بی آگے بڑھی کہ بھیا یہ تحت الحلق تو ہٹانا. آگے بڑھ کر حسین کے گلے کا بوسا لیا. کہ بہن یہ بوسا کیوں لیا؟ کہ ماں نے مجھے آخر وقت میں بلایا تھا, کہا تھا زینب میرے حسین کی گردن پہ خنجر چلے گا. میں نہ ہوں گی میری نیابت میں میرے حسین کے گلے کا بوسا لینا. اس وقت حسین نے زینب کے بازوؤں کا بوسا لیا تھا. کہا بابا نے کہا تھا میری زینب کے بازوؤں میں رسیاں باندھی جائیں گی, میرے نیابت میں زینب کے بازوؤں کا بوسا لینا. عزیزوں میرا جگر پھٹ رہا ہے. عزیزوں پتا نہیں کہاں تک آواز, آخر تک آواز آ رہی ہے مصائب کی یا نہیں آ رہی مجھے نہیں پتا, آ رہی ہے نا آواز؟ ٹھیک ہے. اچھا سنتے جانا اور سنتے جانا. اچھا وصیت کی, علی ابن ابی طالب سے بھی وصیت کی, علی کو بلایا, اور ایک وصیت اور کی تھی بی بی زینب سے. میں سنا چکا ہوں فقط اشارہ کروں گا, پہلے کی کسی مجلس میں سنا چکا ہوں کہ جب بی بی کو بلا کر کہا تھا کہ صندوق لے کر آنا, اس میں کفن نکالا, کہ یہ جنت سے کفن آیا ہے, یہ میرا کفن ہے. پھر ایک اور کفن نکالا, کہ یہ تیرے بابا کا کفن ہے. ایک اور کفن نکالا, کہ جب حسن شہید ہو جائے نا تو یہ حسن کا کفن ہے. اس کے بعد بی بی خاموش ہو گئی. کائے رونے والے, بیٹی نے ماں کو دیکھا, کہا ماں حسین کا کفن کہاں ہے؟ کہ حسین پہ گورا کفن کربلا کے میدان پہ پامال ہو جائے گا. ماتم کرنا پیٹنا سین. علی کو بلایا, حسن اور حسین نے خبر دی بابا لقد ماتا تم مولا, ہماری ماں مر گئی ہے. علی اس وقت مسجد میں تھے جب سیدہ کی روح نکلی. علی آئے سیدہ کے پاس, ایسے تھوڑی آئے علی کبھی گرے زمین پر, اٹھے گرے پہنچے کہ کلمینی, اے فاطمہ مجھ سے کلام کرو آواز نہیں آئی, اے زہرا کلام کرو آواز نہیں آئی. کہ کلمینی انا علی ابن ابی طالب, میں غریب علی کہہ رہا ہوں مجھ سے کلام کرو. آگے کھولی بے اجاز آگے کھولی. کہا علی اللہ نے مجھے آپ کے سپرد کیا تاکہ دنیا اور آخرت میں آپ کی زوجہ بن کر رہوں, میرے بعد میرے بچوں سے کبھی بھی سختی نہ کرنا ہے. علی علی جیسا امام, حسن جیسے بچے, لیکن سبحان اللہ, اس لیے کہ یہ بن ماں کے ہو جائیں گے. اماما ایک خاتون ہے, وہ میرے بچوں سے بہت محبت کرتی ہے, اس سے ازدواج کر لینا تاکہ وہ میرے بچوں کا خیال رکھے. اور اے علی مجھے رات میں دفن دینا, رات میں غسل دینا, رات میں کفن دینا, ان ظالموں کو شرکت کی اجازت نہ دینا جنہوں نے سیدہ کا پہلو شکستہ کیا ہے. اور اے علی جب آپ مجھے دفن کر چکے تو میری قبر پر آ کر قرآن پڑھتے رہیے گا. عظمت قرآن, سبحان اللہ, یہ وصیت ہے کہ بی بی کی آنکھیں بند ہوئی. علی نے کہا, اس وقت علماء کہتے ہیں کہ جملہ موجود ہے, علی نے کہا الان انکسر ظہری, میری کمر ٹوٹ گئی. یہ حسین نے کب کہا تھا کربلا میں, جب عباس امیر کربلا پر گرے تھے, کہ میری کمر ٹوٹ گئی عباس. علی کی مشکل کشا چلی گئی. رات کا وقت, علی نے غسل و کفن کا اہتمام کیا. اسماء بنت عمیس کہتی ہے میں پانی دے رہی تھی, علی کہتے تھے آہستے رو آہستے رو, لیکن وہ علی خود چیخ مار کر روئے, کہتے رائی تو سواد علی وجہ فاطمہ, میں نے فاطمہ کے چہرے کو سیاہ دیکھا میں کیا کروں, وہ آثار لطمہ علیہ تماچے کا نشان دیکھا میں کیا کروں, وہ احمرار عینہا میں نے سیدہ کی آنکھوں کو سرخ دیکھا. علی نے غسل و کفن دے دیا, الوداع, فاطمیہ وداع ہو رہے, نہیں معلوم اگلے برس تک کون زندہ رہے گا. بی بی سے الوداع کہنا ہے آج, ایام فاطمیہ میں الوداع کہنا ہے, زندگی کا آخری فاطمیہ سمجھ کر رو لو. سیدہ کا جنازہ تیار ہوا, بچے آگے بڑھے, جانتے ہو میں مصائب تو نہیں بدل سکتا. حسین کہہ رہے تھے اما مجھے خود تو بلا لو, اما مجھے بلا لو ابا, لیکن نہیں, حسین آگے بڑھے, ماں کا چہرہ گود میں لیا, اما وا غربتا, آج حسین غریب ہو گیا, اما حسین غریب ہو گیا, بندے کفن ٹوٹے. آخری جملہ جس کے دل میں جتنا تھا میں, سیدہ کے ہاتھ باہر آئے, حسین کو سینے سے لگایا, علی آئے حسین کو جدا کیا, سکینہ کی طرح تماچے تو نہیں مارے ہوں گے. یہ حسین نے پھر کب کہا واہ غربتا, عزیزو کب کہا واہ غربتا, جب حسین نے ایک طرف اکبر کا لاشا رکھا, ایک طرف قاسم کا لاشا رکھا, درمیان میں میرا مولا لیٹ گیا, کہتے تھے واہ غربتا, پروردگارا آج تیرا حسین غریب ہو گیا. سیدہ کا جنازہ چلا, جس کی ماں کا جنازہ رات میں اٹھا تھا, اس کی بیٹیاں بے بغلاؤ چادر کفار شام کے بازاروں میں تھی. مجھے ہاتھ جوڑو نا, میں ایک جملہ کہہ رہا ہوں, سیدہ مدینہ میں دفن ہو گئی, لیکن یہ سیدہ پھر کربلا پہنچی جب حسین پر خنجر چل رہا تھا, یہ سیدہ جنگل میں پہنچی جب سکینہ کو دھکے دے کر گرا دیا گیا, یہ سیدہ قیامت میں آئیں گی اپنی چادر کو پھیلا کر. عزیز و روایت ہے, آواز آئے گی اے محبان زہرا, زہرا کی چادر کو پکڑ لو, زہرا تمہیں جنت میں لے جا رہے.
السلام علیکی ایتها المظلومہ.
بی بی کے سلام کے کچھ الفاظ ہیں, اس بی بی پر سلام جو مظلومہ تھے.
المغفیت قدرها,
جن کی قبر بھی مخفی ہے, المغفیت قبرها, جس کی قبر کا پتہ نہیں ہے. المظلوم بعلها, جس کا شوہر بہت مظلوم ہے. المقصورت ذلها, جس کی پسلیاں ٹوٹی ہوئی ہیں. المقصوبت ارثها, جس کی میراث غصبی ہے. عزیزو جب فاطمہ قیامت میں آئیں گی نا, تو حسین کا سر بریدہ لاشا بھی, اور سیدہ روایت میں سیدہ حسین کے خوبرے کرتے کو پھیلا کر کہیں گی, پروردگار میرا حسین اسی قابل تھا گیا کہ میرا حسین کو ایسے مارا ظالم. یا حسین یا حسین.